यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल शुरू हुँदै बजेटमाथि सघन छलफलपछि मात्रै पारित गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। दुग्ध उत्पादक किसानको बक्यौता रकमको भुक्तानी चाँडै मिलाउने कृषि मन्त्री ज्वाला कुमारी शाहको प्रतिबद्धता। सरकारद्वारा सरकारी अस्पतालमा उपचारका लागि लामो समय पालो पर्खनुपर्ने अवस्थाको अन्त्यका लागि अध्ययन गरी प्रतिवेदन दिन उच्च स्तरीय समिति गठन र भारतमा लोकसभा निर्वाचन सम्पन्न। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2081-82 बजेटमाथि भोलिदेखि छलफल शुरू हुँदैछ। अर्थमन्त्री वर्षमान पुनले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा 18,60,30,00,00,000 रूपियाँ बराबरको वार्षिक आय व्ययको विवरण बजेट प्रस्तुत गर्नुभएको थियो। अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ 11,40,66,00,00,000, पूँजीगत तर्फ 3,52,35,00,00,000 र वित्तीय व्यवस्थापन तर्फ 3,67,18,00,00,000 रकम विनियोजन गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमी कमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताउनु भएको छ। काठमाण्डुको नयाँ बानेश्वर स्थित संसद भवनमा आज भएको नेकपा एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भए नभएको निर्क्यौल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिनुभयो। उहाँले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेश भएको बताउनुभयो। बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गर्नुभएको थियो। सभामुख देवराज घिमिरेले कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। उच्च अदालत विराटनगर बार एसोसिएशनले आज साँझ आयोजना गरेको अन्तर्क्रियामा उहाँले मुलुकको विधिको शासनलाई प्रभावकारी रूपमा तीन अंग बीच समन्वय हुनु आवश्यक रहेको बताउनुभयो। सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्यका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्च स्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको मन्त्री स्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डाक्टर दिपेन्द्र रमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख मदन कुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा सदस्य सचिव रहनु भएको मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनु भएको छ। विश्व दुग्ध दिवसको उपलक्ष्यमा आज झापाको मेचीनगरमा आयोजित कार्यक्रममा उहाँले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौदेखि भुक्तानी नदिइरहेको गुनासो आइरहेकाले यथाशीघ्र समाधान गर्न सघाउने बताउनुभयो। मुलुकमा दूधको उत्पादन बढ़ेको जनाउँदै उहाँले त्यसलाई निर्यात गर्न आवश्यक पहल जारी राखेको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सरकार छोराछोरीको कमाएको 10% रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताउनु भएको छ। भक्तपुरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले ज्येष्ठ नागरिक ऐन ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो। मन्त्री चौधरीले आमा बुवाको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भए पनि आमा बुवा आफ्नै घरबाट अपहेलित पर्न थालेपछि ऐन पारित भएसँगै कमाईको 10% बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेला श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा शुरू गरिएको बताउनु भएको छ। जनकपुर धामस्थित उद्योग वाणिज्य संघमा आयोजित मेलाको आज उद्घाटन गर्दै उहाँले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गर्नुभयो। मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो संख्यामा युवा पुस्ता विदेश जाने क्रम नरोकिएकामा चिन्ता व्यक्त गर्दै कृषि कर्ममा लाग्न आग्रह समेत गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विविधता बीचको एकता मुलुकको पहिचान भएको बताउनु भएको छ। नेवा पत्रकार राष्ट्रिय दबुले ललितपुरमा आज आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीले बहुभाषिक बहुसांस्कृतिक र विविधतायुक्त समाजमा मातृभाषा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले मातृभाषा पत्रकारिताले सीमान्तकृत समुदाय र भाषिक विविधताको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मुगुमा यार्सा गुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ। पाटन ठूलो कुइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका 12 शोभा गाउँका 29 वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। गत वर्ष यार्सा टिप्न पाटन पुगेका 3 जनाको हिउँ पहिरोमा परेर र 1 जनाको लडेर मृत्यु भएको थियो। यसै गरी दार्चुलामा यार्सा गुम्बा टिप्न गएका 1 युवकको भीरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका 3 राताभिटाका 24 वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो। भारतमा आज लोकसभा चुनावको 7 र अन्तिम चरणको मतदान सम्पन्न भएको छ। बेलुका 6 बजेसम्म 58.34% मतदान भएको निर्वाचन आयोगले जनाएको छ। पश्चिम बंगालमा सबैभन्दा बढी 69.89%, बिहारमा 48.86%, चण्डीगढमा 62.80%, ओडिसामा 62.46%, पंजाबमा 55.20%, उत्तर प्रदेशमा 54% र हिमाचल प्रदेशमा 66.56% मतदाताले मतदान गरेको आयोगले जनाएको छ। 7 राज्य र केन्द्र प्रशासित प्रदेश चण्डीगढ़का 57 संसदीय निर्वाचन क्षेत्रका लागि आज अन्तिम चरणको मतदान भएको हो। आयोगका अनुसार करिब 5,24,00,000 पुरूष, 4,82,00,000 महिला र 3,574 जना तेस्रो लिंगी मतदाता सहित 10,06,00,000 भन्दा बढ़ी मतदाताहरू लोकसभा चुनावको 7 चरणमा आफ्नो मताधिकार प्रयोगमा सहभागी भएका छन्। पंजाबका 13 तथा हिमाचल प्रदेशका 6 वटा सीटमा सबै संसदीय क्षेत्रहरूमा र ओडिसा राज्य विधानसभाको बाँकी 42 विधानसभा निर्वाचन क्षेत्रको लागि पनि मतदान भएको छ। 7 चरणको लोकसभा चुनावको लामो प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले 75 दिनमा 200 भन्दा बढ़ी प्रचार कार्यक्रमहरूमा सहभागिता जनाउनु भएको थियो। यसमा प्रदर्शन र चुनावी सभाहरू पनि समावेश गरिएको छ। लोकसभा चुनावको अघिल्लो 6 चरणहरूको लागि मतदान अप्रिल 9, अप्रिल 26, मे 7, मे 13, मे 20 र मे 25 भएको थियो। आन्ध्र प्रदेश, सिक्किम र अरूणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन्। ओडिसामा पनि पछिल्लो 4 चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ। अफगानिस्तानको पूर्वी नंगरहार प्रान्तमा नदी पार गर्ने क्रममा डुंगा डुब्दा 20 जनाको मृत्यु भएको छ। पूर्वी नंगरहारको मुमण्ड दारा जिल्लाको बसाम्बुल क्षेत्रमा आज महिला तथा बालबालिका चढ़ेको डुंगा नदीमा डुब्दा सो हताहती भएको हो। अधिकारीहरूका अनुसार दुर्घटनामा परेका 5 जना बाँच्न सफल भएका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। अब आर्थिक समाचार।
सबैभन्दा बढी पशुपालन हुने मध्य प्रदेशमा दूधको उत्पादन बढाउने गरी नीति ल्याउन सरकार भएकाहरूले जोड़ दिनुभएको छ। विश्व दूध दिवसको अवसरमा मध्य प्रदेश दुग्ध विकास बोर्डले शनिबार जनकपुर धाममा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले पशुपालन व्यवसाय गर्दा दूधको उत्पादन बढाउने गरी अगाडि बढ्नका लागि मध्य प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग आग्रह गर्नुभएको छ। कार्यक्रममा मध्य प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर नेउपानेले दूधको उत्पादन, प्रशोधन तथा बजारीकरणमा प्रदेश सरकार अगाडि बढ़ेको बताउनुभयो। उहाँले मानव स्वास्थ्यका लागि दूध अति आवश्यक भएकोले दूधको उत्पादन बढ़ाउने गरी मन्त्रालयले दुग्ध दुग्ध विकास बोर्ड गठन गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा दुग्ध विकास बोर्ड मध्य प्रदेशका निर्देशक शंकर शाहले मध्य प्रदेशमा माघ भन्दा थोरै दूधको उत्पादन रहेको जानकारी दिनुहुँदै दूधको उत्पादन बढाएर किसानको आर्थिक अवस्था बलियो बनाउन आवश्यक रहेको बताउनुभयो। दुग्ध विकास बोर्ड मध्य प्रदेशका उपाध्यक्ष डाक्टर शम्भु नारायण शाहले औसत रूपमा नेपालमा प्रति व्यक्ति 85 लिटर दूधको खपत भए पनि मध्य प्रदेशमा 71 लिटर मात्र खपत हुने गरेको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि मार्फत आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ। काभ्रे पलाञ्चोक उद्योग वाणिज्य संघको बनेपामा आयोजित 42 औं साधारण सभामा मन्त्री भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाको सम्भावना खोजी गर्नुपर्नेमा जोड दिनुभयो। विगतका नीति तथा कार्यक्रम बीच तालमेल नमिल्दा धेरै योजना ओझेलमा परेको भन्नुहुँदै मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस अवसरमा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले व्यवसायलाई गतिशील बनाउन सरकार र उद्यमी व्यवसाय बीच सहकारी हुनु आवश्यक छ भन्नुभयो। नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आगामी आर्थिक वर्ष 2081-82 लागि प्रस्तुत गरेको बजेटले साना तथा मझौला उद्योगको विकास र प्रवर्धनका लागि स्पष्ट योजना ल्याउन नसकेको जनाएको छ। बजेट बारेमा शनिबार विज्ञप्ति जारी गर्दै महासंघले अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने साना उद्योग प्रवर्धनका लागि बजेटमा योजना नपर्नु दुःख भएको उल्लेख गरेको छ। विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा पुनर्कर्जाका बारेमा बजेट मौन देखिएकोले त्यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीति मार्फत केही व्यवस्था हुनुपर्ने महासंघले उल्लेख गरेको छ। महासंघले निजी क्षेत्रलाई समावेश गरी 3 तहका सरकार र सहकारी समेतको साझेदारीमा आयात प्रतिस्थापन एवं निर्यात वृद्धि गर्न उत्पादनलाई रोजगारीसँग आबद्ध गराउन कार्यक्रम सञ्चालन गर्ने विषयलाई भने स्वागत गरेको छ। कोलम्बो प्लान्टको कन्सल्टेटिभ कमिटिको 48 औं बैठक मंगोलियाको उलान बटोरमा सम्पन्न भएको छ। बैठकमा नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले हाल नेपालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा अध्ययन गर्न 1 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा नेपाली भाषा संस्कृत तथा बौद्ध दर्शन विषयमा अध्ययनको लागि समेत नेपाल सरकारका तर्फबाट छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। बैठकमा उपाध्यक्ष डाक्टर श्रेष्ठले दक्षिण एसिया तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रको समूह बैठकको अध्यक्षता गर्नु भएको थियो। बैठकले कोलम्बो प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलम्बो प्लान अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरूका बारेमा समेत छलफल भएको थियो।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी20 क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताएका छन्। आइतबारदेखि शुरू हुने आईसीसी टी20 विश्वकप अघि बोल्दै कप्तान रोहितले टी20 फर्म्याटको क्रिकेटमा जुनसुकै टोलीले जित्ने र हराउने बराबर हैसियत राख्ने बताएका हुन्। विश्वकपमा नेपाल समूह डीमा रहेको छ। यस समूहलाई ग्रुप अफ डेथको रूपमा पनि लिइएको छ। समूहमा नेपालसँगै नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको छ। नेपाल र नेदरल्याण्ड्स बाहेक 3 देश टेस्ट मान्यता टोली रहेका छन्। गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको एएफपीएफलाई पराजित गर्दै 8 प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीगमा विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा शनिबार सम्पन्न खेलमा गण्डकीले एएफपीएफलाई 3-1 सेटले हराएको हो। गण्डकीले पहिलो सेट 25-22 जितेको थियो भने दोस्रो सेट 19-25 गुमाएको थियो। तेस्रो र चौथो सेट 25-20 र 25-19 जित्दै गण्डकीले विजयी शुरूआत गरेको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ। थाङपाल भ्याली माध्यमिक विद्यालय 5 पोखरी 4 शनिबार सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई 3-1 सेटमा पराजित गर्दै जुगलले उपाधि उचालेको हो। जुगलले उपाधिसँगै नगद 50,000 र उपविजेता मेलम्चीले 30,000 प्राप्त गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा 5 पोखरीले इन्द्रावतीलाई हराउँदै नगद 20,000 प्राप्त गरेको छ।
वहाँ हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून भारतको उत्तर पूर्वी भूभाग बंगलादेश भूटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ। विभागले आज मध्याह मनसून आगमन अनुगमन बुलेटिन प्रकाशन गर्दै नेपालको पूर्वी भूभागमा मनसून भित्रन अझै केही दिन लाग्ने जनाएको छ। हाल नेपालमा स्थानीय वायु पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल शुरू हुँदै बजेटमाथि सघन छलफलपछि पारित गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। दुग्ध उत्पादक किसानको बक्यौता रकमको भुक्तानी चाँडै मिलाउने कृषि मन्त्री ज्वाला कुमारी शाहको प्रतिबद्धता। सरकारद्वारा सरकारी अस्पतालमा उपचारका लागि लामो समय पालो फर्खनुपर्ने अवस्थाको अन्त्यका लागि अध्ययन गरी प्रतिवेदन दिन उच्चस्तरीय समिति गठन र भारतमा लोकसभा निर्वाचन सम्पन्न। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।